यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कपिल वस्तुमा आज पनि निषेधाज्ञा जारी। प्रतिनिधि सभामा निर्वाचित दलहरू संसदीय दलको नेता चयन गर्ने तयारीमा। नवनिर्वाचित सांसदको शपथ तथा संसद अधिवेशन संचालनको लागि सबै तयारी पूरा। र इरानले 48 घण्टाभित्र स्ट्रेट अफ होर्मुज मार्ग नखुलाए उसका ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकाको चेतावनी। अब समाचार विस्तारमा। कपिल वस्तुमा निषेधाज्ञा आज पनि जारी भएको छ। कपिल वस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो 1 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो। उहाँले कपिल वस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो। उहाँका अनुसार निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन। प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही समेत गरिने बताउनुभयो। कपिल वस्तुको महाराजगंज नगरपालिकाको वडा नम्बर 2 बरगदामा दुई समुदाय बीच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको हो। जिल्लाको महाराजगंज बर्दगामा भएको घटनामा कुल 23 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद अधिवेशन संचालनका लागि सभाकक्ष लगायतको सबै तयारी पूरा भएको छ। निर्माणाधीन संसद भवन तयार हुन नसकेपछि नयाँ संसद भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथ ग्रहण तथा संसद अधिवेशन संचालनका लागि तयारी गरिएको हो। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको 30 दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ। संसद बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि बहुउद्देश्यीय सभाकक्ष प्रयोग गर्न लागि हो। संसद सचिवालयले चैत्र 12 गते प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी गरेपछि दलहरूले आफ्ना संसदीय दलको नेता चयन गर्ने तयारी पनि अघि बढ़ाएका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सदस्य जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सम्भवत चैत्र 13 गते नै सरकार गठन गर्ने तयारीलाई तीव्रता दिएको छ। नयाँ प्रधानमन्त्री चयन हुनु अगावै दलहरूले आफ्ना संसदीय दलका नेता चयन गर्नेछन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई चैत 12 गते शपथ खुवाउने सूचना जारी गरेर तयारी पूरा गरेको छ भने प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुनु अघि नै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 दलले संसदीय दलको नेता चयन गरिसक्नेछन्। यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो संसदीय दलको नेतामा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर साईलाई चयन गरिसकेको छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको शपथ भएकै दिन बैठक बसेर सर्वसम्मतिले दलको नेता चयन गर्ने गरी तयारी गरेको छ। निर्वाचनमा जाँदा नै रासोपाले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 विजयी बालेन्द्र शाहलाई सहमतिमै दलको नेता चयन गरिने रासोपाले जनाएको छ। पार्टी उपसभापति डीपी अर्याल संसदीय दलको नेता चयनका विषयमा औपचारिक रूपमा बैठक बसेर छलफल गर्न चाहिँ बाँकी रहेको
बताउनुहुन्छ।
संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। कांग्रेसले बैठक सकेर सबै सांसदहरूसँग छलफल गरी संसदीय दलको नेता चुन्ने तयारी गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले चुनौतीपूर्ण अवस्थामा वृहत छलफल गरेर संसदीय दलको नेता चयन गर्ने जानकारी दिनुहुन्छ कांग्रेस नेता एवं सांसद अर्जुन नरसिंह केसी।
केन्द्रीय कार्य समितिको बैठकको निरन्तर चुनौतीपूर्ण परिस्थिति वाद विवाद विभाजन भन्दा सहमतिपूर्ण एउटा निष्कर्षमा पुग्नु पार्टीको निम्ति नै आवश्यकता छ भने संसदभित्रको आफ्नै जटिलतालाई कसरी संयोजन गरेर जान सक्छ त्यही दिनमै पार्टी सभापति संसदीय दलका सबै सदस्यहरू बसेर हामी एउटा निष्कर्षमा पुग्छौ।
प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनुभएका कारण संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल नै हुन सकेको छैन। एमाले नेता गुरु बरालले अध्यक्ष ओलीको पिताको 13 दिनको दिनको काम सकिएपछि सरसल्लाह गरेर संसदीय दलको नेतृत्व कसले गर्ने भनेर टुङ्गो लगाइने जानकारी दिनुभयो। त्यस्तै संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीले पार्टीका संयोजक समेत रहनुभएका सांसद पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने जनाएको छ। प्रचण्डले चाहँदासम्म उहाँ नै दलको पनि नेता हुने नेकपाका नेताहरूले सार्वजनिक रूपमै बताइसक्नु भएको छ। निर्वाचन अघि दल खोलेर प्रत्यक्ष र समानुपातिकमा गरी प्रतिनिधि सभामा 7 स्थान प्राप्त गरेको श्रम संस्कृति पार्टीले अध्यक्ष एवं सांसद हर्क साङपाङलाई नै संसदीय दलको नेता चुन्ने गरी छलफल गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनबाट 6 राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। प्रतिनिधि सभामा 182 सीट सहित रासोपा सबैभन्दा ठूलो दलको रूपमा आएको छ। कांग्रेस 38 सीट सहित दोस्रो, 25 सीट सहित एमाले तेस्रो र 17 सीट सहित नेपाली कम्युनिष्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। श्रम संस्कृति पार्टी 7 सीट सहित 5 दलको रूपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सीट सहित 6 दलको रूपमा आएको छ। त्यसै गरी संसदमा एकजना स्वतन्त्र सांसद निर्वाचित भएर आउनु भएको छ। संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरू बीच मतदान वा सर्वसम्मति हुनुपर्नेछ। संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ, जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्नेछन्। संसदमा पेश हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ। त्यसै गरी यदि दल सरकारमा छ भने सरकारका नीति तथा कार्यक्रमलाई संसदबाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका काम कार्यवाहीको निगरानी गर्ने काम दलको नेताको हुने गर्दछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा सम्बन्धी प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा बारे पनि सदस्यहरूले धारणा राखिरहनु भएको छ। अधिकांश केन्द्रीय सदस्य सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा छन्। रक्त संचार केन्द्र वीरगंजमा रगतको चरम अभाव भएसँगै गम्भीर घाइतेदेखि सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा संचित नरहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो। उहाँले रगतको अभावसँगै अहिले वीरगंजका अस्पतालमा बिरामीहरूको चाप पनि बढ़ेको बताउनुभयो। दैनिक 150 भन्दा बढ़ी बिरामीका आफन्त विभिन्न अस्पतालकाबाट रगतको लागि आउने गरेको र अहिले शोध भर्नाबाट मात्र रगतको अभाव टार्दै आएको पाण्डेले बताउनुभयो। गर्मीयाम शुरू भएसँगै वन क्षेत्रमा लाग्न सक्ने डडेलो नियन्त्रणका लागि बाँकेमा अग्नि नियन्त्रण दस्ता निर्माण गरिएको छ। वन डडेलोबाट वन्यजन्तु विस्थापित हुनुका साथै जैविक विविधतामा समेत प्रभाव पार्ने भएकाले नियन्त्रणका लागि दस्ता तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै डिभिजन वन कार्यालय बाँकेले सामुदायिक वन क्षेत्रमा डडेलो नियन्त्रणका लागि 35 अग्नि नियन्त्रण दस्ता तयार गरी सक्रिय बनाउन थालेको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ अधिकृत सुशील सुवेदी,
डडेलो लाग्ने सिजन शुरू पनि भइसकेका छ। यसलाई नियन्त्रण गर्न हुन नदिनको लागि अहिले हामी एकदमै तयारीमा जुटेका छौँ। वन हेरालु र वन प्राविधिकहरूलाई आग लागि कसरी निभाउने, फायरलाइनहरू कसरी बनाउने, सो सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने यो वर्ष डिभिजन वन कार्यालय बाँकेले वन डडेलो नियन्त्रणको लागि वाटर स्टोरेज ट्याङ्क बनाउँदैछ। अहिले चाहिँ समुदायहरूमा पनि अग्नि नियन्त्रणका सामग्रीहरूलाई वितरण गरेर वन डडेलोलाई एकदमै प्रभावकारी रूपमा नियन्त्रण गर्ने अभियानको रूपमा चाहिँ शुरू गरेका छौँ।
फागुनदेखि जेठसम्मको महिनालाई डडेलोको उच्च जोखिमको महिनाको रूपमा लिने गरिन्छ। अधिकांश वन डडेलोका घटना मानवीय क्रियाकलापले हुँदै आएका छन्। वन डडेलो नियन्त्रणका लागि 24 घण्टा पानी ट्याङ्की सहितको ट्याक्टर र डडेलो नियन्त्रण अग्नि दस्ता तयारी अवस्थामा रहेका छन्। चक्लावन बाँकेका वन हिरालु विवेक चौधरी,
खडेरीको बेलामा सावधान हुनुपर्छ, डर हुन्छ। 4 महिनाको लागि हामीलाई अग्नि हेराल दिनुहुन्छ छोटाको प्लटमा, त्यसको लागि 2 हुन्छौँ। 2 निभाउन सक्ने छ भने चाहिँ हामीले लिभाइहाल्छौँ, सकेन भनेपछि मेसेज गर्छौँ, साथीहरूलाई बोलाउँछौँ। त्यति पनि सकेन भने चाहिँ अफिसमा खबर गर्छौँ, अफिसबाट पनि सरहरू आउनुहुन्छ, साधन आइसकेका छन्, साधन पनि लिएर आउनुहुन्छ।
बाँकेमा 118 सामुदायिक वनहरू रहेका छन् भने शमशेरगंज सब डिभिजन वन कार्यालय अन्तर्गत सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वनलाई डडेलोबाट सुरक्षित राख्नका लागि विशेष पहल थालिएको छ। शमशेरगंज सब डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा,
आगो लागिसकेपछि कसरी नियन्त्रण गर्ने, कसरी त्यसलाई निभाउने र हामीसँग रहेको 6,000 लिटर क्षमता भएको अग्नि नियन्त्रण गर्ने अग्निवाहक त्यो साधन कसरी प्रयोग गर्ने, डडेलो लागिसकेपछि हामीहरूले स्थल वन जंगलहरूमा चाहिँ घेरालोहरूलाई पठाएर साधन पनि कसरी प्रयोग गर्ने भन्ने खालको चाहिँ अभ्यास हामीले गरिराखेको अवस्था हो।
लुम्बिनी प्रदेशका 12 जिल्लामा रहेका वन क्षेत्रहरू डडेलोको उच्च जोखिममा रहँदै आएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। आज विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदेछ। समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1993 हरेक वर्ष मार्च 22 तारीकलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ। नेपालमा यस वर्ष लैंगिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम सहित विश्व पानी दिवस मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न संघ संस्था तथा आम नागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ़न आह्वान गर्नुभएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरूरी रहेको बताउनु भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले 26 वर्ष अघि शुरू गरेको लहान नगरपालिका 16 स्थित तरीगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो। गत वर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 48 घण्टाभित्र स्ट्रेट अफ होर्मुज मार्ग नखुलाए उसका ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने चेतावनी दिनुभएको छ। खाड़ीबाट विश्वभरि तेल आपूर्तिको महत्वपूर्ण ढुवानी मार्गका रूपमा समुद्री मार्ग होर्मुज रहँदै आएको छ। इरानले पनि अमेरिकाले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरी खाड़ी राष्ट्रमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने जवाब दिएको छ। यसैबीच इरानले दक्षिण इजरायलमा आणविक केन्द्र नजिकै गरेको क्षेप्यास्त्र आक्रमणमा 100 इजरायली घाइते भएका छन्। इरानले पश्चिम एसियाली राष्ट्रका अमेरिकी हितहरूमा आक्रमण गर्ने क्रम जारी नै राखेको छ। सुडानको डारफर क्षेत्र स्थित एक अस्पतालमा भएको आक्रमणमा परि 13 बाल बालिका सहित कम्तीमा 64 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHOले पुष्टि गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेयेससले हिजो सामाजिक सञ्जाल मार्फत पूर्वी डारफर राज्यको राजधानीमा रहेको अल दाइन शिक्षण अस्पतालमा भएको आक्रमणमा धेरै बिरामीका साथै 2 महिला नर्स र 1 पुरूष डाक्टर पनि मारिएको पुष्टि भएको जानकारी दिनुभयो। साथै उहाँले 8 स्वास्थ्यकर्मी सहित अन्य 89 घाइते भएको बताउनु भएको छ। आक्रमणका कारण अस्पतालको बाल रोग, प्रसूति र आपतकालीन विभागहरूमा क्षति पुगेपछि आवश्यक चिकित्सा सेवाहरू बन्द भएका छन्। सुडानी अधिकार समूह आपतकालीन वकिलहरूले सेनाको ड्रोन मार्फत अस्पतालमा आक्रमण भएको बताएका छन्। अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाड़ी र हिमाली भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कपिल वस्तुमा आज पनि निषेधाज्ञा जारी। प्रतिनिधि सभामा निर्वाचित दलहरू संसदीय दलको नेता चयन गर्ने तयारीमा। नवनिर्वाचित सांसदको शपथ तथा संसद अधिवेशन सञ्चालनको लागि सबै तयारी पूरा। र इरानले 48 घण्टा भित्र स्ट्रेट अफ होर्मुज मार्ग नखुलाए उसका ऊर्जा केन्द्रहरूमा भीषण आक्रमण गर्ने अमेरिकाको चेतावनी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।